आसमान की बादशाही या खुदा की बादशाही दोनों का मतलब एक ही है। यह मुख्तलिफ इस्तलाहात हैं जो खुदा के कलाम में हमें नज़र आती हैं और उनमें छोटा सा एक फ़र्क है जिसे याद रखना ज़रूरी है। वो ये है कि मत्ती की मार्फत लिखी गई अंजील यहूदी लोगों को सामने रख कर उनके लिए लिखी गई थी, तो यहूदी लोग खुदा का बेहद एहतराम करते थे, तो वो एहतरामन खुदा का नाम नहीं लेते थे या नाम लेने से कम वो ग्रेज करते थे, कि को समझते हैं कि वो इतना पाक है कि वो आम रोज़मर्रा की गुफ्तगू में उसका नाम नहीं लेना चाहिए। तो इसलिए मत्ती रसूल जब खुदा के रूह की हदायत से यीशु मसीह की अंजील लिखते हैं तो वो खुदा की बादशाही के बजाय आसमान की बादशाही की इस्तलाह या ये अल्फाज वो इस्तेमाल करते हैं, लेकिन दोनों का मतलब एक ही है। खुदा की बादशाही पढ़ा जाए या कहा जाए या आसमान की बादशाही। तो इस बादशाही का खुदावन यीशु मसीह ने अपनी खिदमत के आगाज़ ही से उन्होंने इसका ज़िक्र किया था, और इस ज़िक्र से पहले यूहन्ना बपतिस्मा देने वाले ने भी अपनी खिदमत का आगाज़ इसी पैगाम से, इसी मौजू से और इसी याद दहानी और तालीम से किया था जिसका ज़िक्र हमें मत्ती की मार्फत लिखी गई अंजील के तीसरे बाब की इब्तदाई आयात में मिलता है। पहली ही आयत से यूँ लिखा है कि उन दिनों में यूहन्ना बपतिस्मा देने वाला आया और यहूदिया के बियाबान में ये मुनादी करने लगा कि तौबा करो क्योंकि आसमान की बादशाही नज़दीक आ गई है। उसके बाद चौथे बाब में खुदावन यीशु मसीह की आजमाइशों का ज़िक्र है, जब वो इन तमाम आजमाइशों पर वो गालब आ गए और उन्होंने बाकायदा अपनी खिदमत का आगाज़ किया तो खुदावन यीशु मसीह की तालीमात की जो शुरुआत हैं वो हुई यहाँ से शुरू हुई हैं, यानी मत्ती की इंजील के चौथे बाब की 17वीं आयत से जहाँ लिखा है, और उस वक्त से यीशु ने मुनादी करना और ये कहना शुरू किया कि तौबा करो क्योंकि आसमान की बादशाही नज़दीक आ गई है। तो यूहन्ना बपतिस्मा देने वाले की मुनादी का आगाज़ भी खुदा की बादशाही और उसमें दाखिल होने का तरीका साथ ही बता दिया, तौबा किए बगैर उसमें दाखिल नहीं हो सकते हैं। और जब खुदावन यीशु मसीह ने खुदा की बादशाहत का ज़िक्र किया तो उन्होंने भी साथ तौबा का ज़िक्र किया। आगे खुदावन यीशु मसीह के शागिर्दों ने जब बाकायदा अपनी खिदमत का आगाज़ किया तो वो भी खुदा की बादशाही की खुशखबरी की मुनादी कस्बों में, शहरों में, देहातों में, नगर नगर वो देते रहे। तो असल बात यह है कि एक बड़ा मुकाशवा है, एक बड़ा खुदा का इरादा और एक बड़ा खुदा का मंसूबा है कि उसने एक बादशाही का बंदोबस्त किया है और उस बादशाही का एक बादशाह ठहराया है जो ना सिर्फ बादशाह है बल्कि वो बादशाहों का बादशाह है और वो खुदावन यीशु मसीह है। जब खुदावन यीशु अल मसीह की अदालत हुई तो उसमें ये सवाल भी उठा और लोगों की ज़बान पर था और वक्त की हकूमत के लिए ये एक परेशानी का बायस था कि यहूदियों का एक बादशाह पैदा हुआ है, और जब उसकी अदालत हुई तो उसे सवाल किया गया, क्या तू यहूदियों का बादशाह है? क्योंकि रूमी हाकम जो थे वो अपने आप को उस वक़्त के हाकम और बादशाह समझते थे, और अपने होते हुए किसी और दूसरे बादशाह को तस्लीम करना या कबूल करना उनके लिए मुश्किल था, क्योंकि वो अपनी हकूमत के लिए, अपने इख्तियार के लिए वो इस बादशाह को एक ख़तरा समझते थे। तो खुदावन यीशु मसीह ने जब इस बादशाही की मुनादी की और उसे उसे बादशाह बनाने की कोशिश की गई, उन्होंने बादशाहत का ज़िक्र किया और यहूदी लोग इस बात के मुंतज़िर थे कि देख तेरा बादशाह आता है, वो हलीम है और वो गधे पर सवार है। तो यहूदी लोग भी अपने बादशाह का इंतज़ार कर रहे थे। यीशु मसीह की मुनादी में बादशाहत का जिक्र हुआ। रूमी हकूमत ने उसकी मज़ाहमत की। इसी के पेशे नज़र 2 साल और उससे ऊपर के बच्चे बचपन ही में कत्ल कर दिए गए। जब यीशु मसीह की पैदाइश हुई और बताया गया कि यहूदियों का बादशाह पैदा हुआ है और उस बादशाह को उसी वक्त ख़त्म करने की कोशिश की गई, खुदा ने उसे बचाया, मिस्र में भेजा जो उसकी जान के खहाँ थे। जब वो मर गए फिर मिस्र में से अपने बेटे को बुलाया और उसने बादशाहत की मुनादी की। लेकिन उस वक़्त के जो रास्तबाजी के भूखे और प्यासे लोग थे उनमें से शाज़ो नादर ही कोई लोग खुदा की बादशाही को उस तरह से समझते थे जिस तरह से खुदा उस बादशाही को लाना चाह रहा था। यहूदी लोगों का ख्याल ये था कि जो जिस बादशाही का या बादशाह का अंबिया ने तस्करा किया है उनके बारे में पेशीन गोयाँ की गई हैं और एक ऐसा बादशाह आएगा जो हमारी जो माजी का जो हमारा बादशाहत का सुनहरी दौर था जो सुलेमान बादशाह का और दाऊद बादशाह का, वो इस टाइप का बड़ा ताकतवर किस्म का जलाल रखने वाला और शहाना अंदाज रखने वाला एक बड़ा ज़बरदस्त बादशाह बरपा होगा जो रूमी हकूमत जिन्होंने हमारे मुल्क पर आकर कब्ज़ा कर लिया है वो इनका जुआ हमसे तोड़ देगा, हमें आज़ाद कर देगा, अब बादशाही फिर अता करेगा। ये उनका ईमान था। और अगर आपको याद हो कि खुदावन यीशु मसीह जब मुर्दों में से जी उठे और 40 दिन तक मुख्तलिफ सबूतों से अपने आप को ज़िंदा ज़ाहिर करते रहे तो अमाल की किताब के पहले बाब में जब उनका नज़ूल हुआ तो शागिर्दों ने उसे सवाल किया कि क्या तो इसी साल बादशाही इसराइल को फिर बादशाही अता करेगा, तो उन्होंने नफ़ी में जवाब दिया कि जो औकात जो वक्त खुदा के इरादे में है, उसके इल्म में है, उसकी मर्ज़ी के तहत है, उनको जानना तुम्हारा काम नहीं है। तो वो मुंतज़र थे एक ऐसे बादशाह के और ये बादशाह भी उनके लिए ठोकर का बायस भी बना, इसलिए कि जब खुदावन यीशु मसीह आए तो वो ऐसा बादशाह था जो गरीब था, जिसकी गुर्बत का अंदाज़ा हम यहाँ से लगा सकते हैं। जब उन्होंने अपनी ज़ुबान मुबारक से ये फरमाया कि लोमड़ियों के तो भट होते और हवा के परिंदों के घोंसले होते हैं लेकिन इब्रे आदम के सर धरने की भी जगह नहीं है, तो जिस आदमी के सर धरने की जगह ना हो उसको बादशाह कौन मानता है। तो वो समझते थे कि हम तो समझते थे कि खुदा की तरफ से एक बड़ा ताकतवर किस्म का बादशाह आएगा, रोमी बादशाहों से जो जोर और ताकत में और जाहो जलाल में बढ़कर हैं उसका जलाल उससे भी बढ़कर होगा, लेकिन ये कैसा बादशाह है, एक जोड़ा कपड़ों का पहनता है, गरीब है, को घर नहीं, को रहने की जगह नहीं है। तो उन्होंने उसके सबब से ठोकर खाई और उसको बादशाह की हैसियत से उन्होंने कबूल ना किया। फिर एक ऐसा मौका भी आया जिसमें खुदावन यीशु मसीह ने थोड़ी सी वजाहत की इस बात की और ये कहकर कि मेरी बादशाही इस दुनिया की नहीं है, क्योंकि जो बादशाह के मुंतज़र थे वो दुनियावी आज के बादशाहों या उस वक़्त के बादशाहों की तरह का बादशाह वो तवक्को कर रहे थे, उसके वो उम्मीदवार थे। तो खुदावन यीशु मसीह ने कहा मेरी बादशाही इस दुनिया की नहीं है, अगर मेरी बादशाही इस दुनिया की होती तो मेरे साथी या मेरे हवारी या शगर्द वो भी लड़ते। तो यीशु मसीह बादशाह था, है, रहेगा, लेकिन उसकी बादशाही फ़र्क किस्म की है। उसकी बादशाहत रूहानियत की बादशाहत है, वो रूहानी आलम में भी बादशाहत करता है। और मकाशा की किताब का पहला बाब पढ़ें तो आज की जो दुनिया की हुकूमतें हैं वो उनके ऊपर भी बादशाही करता है, सलीब का दुख सहकर और मुर्दों में से जिंदा होकर। अब वो जब ये बादशाही लेकर आया है और वो खुद उसका बादशाह है जिसने गुनाह पर फतह पाई है, अबलीस पर, अजमाइशों पर, कब्र पर, मौत पर, और वो जलाल के साथ जी उठा है और बाप के दाहिने हाथ बादशाही लेकर जा बैठा है और वो अपनी रियाया को लेने के लिए, कलीसिया को लेने के लिए वो दोबारा आएगा। तो उस बादशाह की जो मर्जी है वो ये है कि इंसान उस बादशाही के अंदर दाखिल हो। आज मुख्तलिफ जगह पर लोग मुख्तलिफ तरीकों से दाखिल होने की कोशिश करते हैं। दुनिया की ऐसी बादशाहतें हैं, दुनिया की ऐसी बादशाहतें हैं जहां अगर कोई शख्स दाखिल हो जाए तो उसकी जिंदगी में कुछ आसानियां पैदा हो जाएंगी, जिससे मेरी मुराद है किसी भी तरक्की याफ्ता मुल्क में जा टिकना जायज और नाजायज जरिया इस्तेमाल करके। जो लोग अखबार वगैरह पढ़ते हैं, करंट अफेयर से जिनको कुछ दिलचस्पी है, दुख की बात है, दुख की बात है कि 200-300 लोग नाजायज तरीकों से, गैर कानूनी तरीकों से, एजेंट्स के जरिए से कश्तियों पे बैठकर तो वो यूरोपी ममालक में जाने की कोशिश करते रहे हैं, नीम मुंजमद पानी में, यानी वो समुंदर में कई दफा हर साल हजारों लोग डूब के मर जाते हैं। कि ये जो एजेंट्स हैं लोगों को पैसे लेके, हम आपको तुर्की पहुंचा देंगे, हम आपको यूनान पहुंचा देंगे, आगे से फिर आप अपना बंदोबस्त कर लें, हम फलां मुल्क में आपको एक दफा दाखिल करवा देंगे, आगे फिर आप उस मुल्क में आप घुस जाएं। और इस तरह से ये तारकीन वतन, ये वो लोग जो एक रोशन मुस्तकबिल की तलाश में होते हैं और अपने पीछे बीवी को, माँ बाप को, बहन भाइयों को ऐसे वो ख्वाब दिखा जाते हैं और इस तरह से वो किसी न किसी जगह पर जहाँ उनको बेहतर रोशन मुस्तकबिल नज़र आता है या कम से कम किसी ने उनको ये सब्ज़ बाग दिखाए होते हैं, वो बेचारे पैसा भी खर्च करते हैं और अपनी जानों से भी हाथ धोते हैं। अखबारात पढ़िए, आपको पता चलेगा कि हर साल कितने लोग हैं जिनकी कश्तियां समुंदर में डूब जाती हैं और वो हलाक हो जाती हैं और पीछे उनके प्यारे जो हैं वो रोते हैं। और कहीं कहीं ये वाकयात भी हुए हैं कि लोगों ने पैसे ले लिए हैं, ऐसे लोगों को गैर कानूनी तरीके से किसी और मुल्क में दाखिल करने के लिए उन्होंने सवार कर लिया है, लेकिन उन्होंने समुंदर में उन पर फायरिंग करके और उनको हलाक करके तो समुंदर में फेंक दिया है। ये जुल्म इंसान इंसान पर करता है और इंसान की बदबख्ती ये है कि जहां खुदा ने उसको रखा है वो शुक्रगुजार नहीं है और वो रोशन मुस्तकबिल की तलाश में झूठ बोलना हो, झूठ बोलकर कोई असलियों वगैरह किसी जगह पर लेनी हो और झूठे जेली पेपर तैयार करने हो और किसी तरीके से भी वो जब कामयाब हो जाता है ऐसे ममालक में दाखिल होने के लिए। और मैं एक गलत पिक्चर नहीं आपके सामने खींचना चाहता, जो मैंने ऐसे लोगों की हालत इन बैरूनी चांद एक ममालक में जहां खुदा ने मुझे जाने का मौका दिया, जो मैंने उनकी हालत देखी है, मैं यहाँ नहीं बयान करना चाहता। कहना मैं ये चाहता हूँ कि एक अजीम तरीन जगह है और वो खुदा की बादशाही है। इंसान उसके अंदर दाखिल होने की उतनी कोशिश नहीं करता जहां मुख्तलिफ अदारों में, मुख्तलिफ ममालिक में, मुख्तलिफ ऐसी जगहों में वो दाखिल होना अपनी फतह समझता है और अपनी सारी सलाहियतें, अपना रुपया पैसा और अपने सारे वसाइल वो उधर झोंक देता है और वो समझता है कि शायद मैं बहिश्त में दाखिल हो गया हूं। लेकिन याद रखिए कि खुदा के बेटे के आसमान का जलाल छोड़कर इस दुनिया में आने का बड़ा मकसद इंसान को निजात देना था। निजात के बगैर कोई शख्स खुदा की बादशाही में दाखिल नहीं हो सकता है और उसका तरीका यह बताया गया था कि तौबा की जाए, गुनाहों को छोड़ा जाए, अपने किए पर वाविला किया जाए और खुदा के हुजूर सच्चा इकरार किया जाए ताकि रूहानी बादशाहत के अंदर इंसान दाखिल हो जाए। और उसका जो दाखिला है आज की मसीही दुनिया में, उसके दाखले से कलीसिया नावाकफ है, भूली बैठी है, उसको उतनी समझ नहीं है, वो धुंधला सा इस बात को देखती है। लोग ये समझते हैं कि किसी ना किसी चर्च में इबादत के लिए चले जाना, किसी पादरी साहब के जेब में 150 रुपए हदिया दे देना, दैयकी दे देना और लगातार किसी चर्च में जाना, यही सब कुछ है। आज का पैगाम ये है, ये सब कुछ नहीं है। क्यों? इसलिए कि जिस अच्छी जगह पर खुदा हमें लेकर जाना चाहता है, अबलीस हमारी आंखें बंद करके हमें फरेब दे के, जैसे करंथियों के खत में लिखा है, फरेब ना खाओ, फरेब ना खाओ, हरामकार खुदा की बादशाही के वारिस ना होंगे। तो फरेब ये है कि बाकी सब कुछ करो, तौबा मत करना। सारे कलीसिया में जो रूहानियत के जो आज अलामात हैं वो अपने आप से जाहिर करो, लेकिन खुदा की बादशाही में दाखिल ना होना। सब कुछ कर लो, मसीह की तालीम के जुए में अपनी गर्दन ना देना, ये मुश्किल है। तुम्हें बहुत कुछ छोड़ना पड़ेगा, ये तुम्हारे बस का काम नहीं है। और मसीह की पैरवी करो, लेकिन सलीब उठा कर ना चलना, वैसे ही चलते रहो और उस चलने का कोई फायदा नहीं। क्योंकि तरतीब यह है, अगर कोई मेरे पीछे आना चाहे, हर रोज अपनी सलीब उठाए और मेरे पीछे हो ले। अगर हमने सलीब उठाए बगैर उसके पीछे चलना है, सारी उम्र चलते रहे, कोई फायदा नहीं। इसी तरह से सारी उम्र किसी ना किसी गिरजाघर इबादत के लिए जाते रहे, ना तौबा करें, ना खुदा की बादशाही में दाखिल हो, फायदा क्या है? इसलिए मैं पिछले कई हफ्तों से दुआ करो, मेरी बड़ी कोशिश होती है कि नए साल पर कोई नबूवती कलाम हो, और मैंने कल कई घंटे दुआ में गुजारे खुदा की आवाज सुनने के लिए कि खुदा हमें क्या कहना चाहता है। और सारी मुशक्कत के बाद ये बात खुदा ने मेरे सामने रखी, खुदा की बादशाही उसमें दाखिल होने की अहमियत को समझना और अपने आप को जानना कि क्या मैं उसमें दाखिल हो चुका हूँ, बादशाही के बेटों की तरह मैं जी रहा हूँ, जी रही हूँ या नहीं, या मैं चर्च तो ज़रूर आता जाता हूँ, मसीही नाम भी है, मसीही कहलाता भी हूँ, लेकिन शायद मैं खुदा की बादशाही में दाखिल हो सकूँ या ना हो सकूँ। तो अगर खुदावन्द ने हमारे लिए एक बादशाही का बंदोबस्त ना किया होता, जैसे उसने कहा कि आए छोटे गल्ले मत डाल, खुदा को ये पसंद आया कि तुम्हारे लिए एक बादशाही मुकर्रर करे, इस बादशाही में दाखिल होने वाले थोड़े हैं और गल्ला छोटा है। कभी कभी लोग अपने मज़हब की बड़ाई करते हैं, मसीही करें या गैर मसीही करें, और वो अदादो शुमार बताते हैं कि दुनिया में हमारे मज़हब के मामले वाले इतने मिलियन हो गए, हमारे मज़हब के मानने वाले इतने करोड़ हो गए हैं, आइंदा सालों में इतने हो जाएंगे। अदादो शुमार पर लोग फख्र करके धोखे में। बाइबल बताती है आसमान की बादशाही में दाखिल होने वाले थोड़े हैं, कम लोग हैं, और ये गल्ला है भी एक छोटा गल्ला है जिसको जिसके लिए बादशाही तैयार की गई। छोटा क्यों है? ये नहीं है कि खुदा सिलेक्टेड लोगों को उसमें शामिल करेगा, छोटा इसलिए है कि ये तंग दरवाज़ा है, इसका रास्ता बड़ा सुकड़ा है, इसमें सब कुछ दुनिया का करके और दुनिया के साथ चलकर हम इस बादशाही में दाखिल नहीं हो सकते। इस बादशाहत के लिए कुछ ना कुछ छोड़ना है। आज के दौर, हर दौर के कुछ गुनाह होते हैं जो एक बड़े जाल की तरह इंसान को अपने में फंसा लेते हैं। हर दौर के अबलीस के कुछ हथकंडे होते हैं जो मुआशरे पर वो इस्तेमाल करके उनको खुदा से दूर रखता है। आज के दौर में कई एक ऐसी चीज़ें हैं जिनसे नए साल के दिन हमें खबरदार होने की ज़रूरत है, ताकि हम उनमें फंस ना जाएं, हम उनके फरेब में ना आ जाएं, अबलीस का ये वार हम पर कारीगर ना हो। मेरे साथ निकालिए मत्ती की मार्फत लिखी गई हमारे खुदावन यसु मसीह की अंजील, उसका 19वां बाब और उसकी 16वीं आयत से मैं खुदा का कलाम आपके सामने पढ़ने को हूँ। मैथ्यू चैप्टर 19 कमेंसिंग फ्रॉम वर्स 16 ऑनवर्ड टू 24 और 25। 19वें बाब की 16वीं आयत में लिखा है, और देखो एक शख्स ने पास आकर उससे कहा है, उस्ताद मैं कौन सी नेकी करूं ताकि हमेशा की जिंदगी पाऊं। उसने उससे कहा, तो मुझसे नेकी की बात क्यों पूछता है, नेक तो एक ही है, लेकिन अगर तू जिंदगी में दाखिल होना चाहता है तो हुक्मों पर अमल कर। उसने उससे कहा, कौन से हुक्मों पर? यीशु ने कहा यह कि खून ना कर, जिना ना कर, चोरी ना कर, झूठी गवाही ना दे, अपने बाप की और माँ की इज्जत कर, अपने पड़ोसी से अपनी मानिंद मोहब्बत रख। उस जवान ने उससे कहा, मैंने इन सब पर अमल किया है, अब मुझ में किस बात की कमी है? यीशु ने उससे कहा, अगर तू कामल होना चाहता है तो जा, अपना माल उसबाब बेचकर गरीबों को दे, तुझे आसमान पर खजाना मिलेगा, और आकर मेरे पीछे हो ले। मगर वो जवान ये बात सुनकर गमगीन होकर चला गया, क्योंकि बड़ा मालदार था। और यीशु ने अपने शागिर्दों से कहा, मैं तुमसे सच कहता हूं कि दौलतमंद का आसमान की बादशाही में दाखिल होना, और फिर तुमसे कहता हूं कि ऊंट का सुई के नाके में से निकल जाना इससे आसान है कि दौलतमंद खुदा की बादशाही में दाखिल हो। इसका मतलब यह हुआ कि आज की दुनिया में रुपए पैसे का प्यार, दौलतमंद बनने की ख्वाहिश और उसके हसूल के लिए जायज और नाजायज तरीके इस्तेमाल करना, कितने शर्म की बात है कि बड़े बड़े आला ओहदे पर लोग जैली डिग्रियां लेके बैठे हुए, असेंबली तक लोग पकड़े गए, अभी तक पकड़े जा रहे हैं। रुपया पैसा एक बड़ा जाल है। एक तरफ खुदा खुद मुहैया करता है और बरकत के तौर पर रुपया पैसा देता और हमारी जरूरियात अफराद से पूरी करता है, दूसरी तरफ रुपया पैसा इतना ख़तरनाक भी है कि बहुत सारे लोग सिर्फ इसी की वजह से खुदा की बात से इसे बाहर रहेंगे। रुपये पैसे का प्यार, और उस प्यार का सबूत क्या है? अपने रुपये पैसे में से किसी को ना देना, अपने रुपये पैसा अपनी बरकत किसी के साथ शेयर ना करना, क्योंकि जिसकी कमज़ोरी होती है, जो रुपये पैसे का गुलाम होता है, जो रुपये पैसे को दौलत ही को अपना खुदा समझता है, जिसका आसरा और भरोसा और आस और उम्मीद और तवक्कल रुपये पैसे पर ही होता है, तो वो उसी को अपना खुदा और बुत बनाकर पूजता रहता है। ये शख्स भी हमसे ज़्यादा रूहानी होगा जो यीशु मसीह से मिला था, क्योंकि वो शरीयत पर अमल करता था, लेकिन जहाँ रुपए पैसे की बात आई और उसे तंग रास्ता बताया गया, और तंग रास्ता ये बताया गया कि अपना माल उसबाब बेचकर गरीबों को दे, तुझको आसमान पे खजाना मिलेगा, लिखा गमगीन होके चला गया। क्यों? प्यार गरीब से नहीं था, दौलत से था। प्यार खुदा के साथ नहीं था, ज़्यादा दौलत के साथ था। और इतनी बड़ी पेशकश को ठुकरा कर, रद्द करके गमगीन होकर चला गया। बाइबल में और खसूसन अना झील में जब भी एक बात दो दफ़ा कही जाती है, वो दो दफ़ा कहे जाने की वजह से उसकी अहमियत को बढ़ाती है कि ये बात कितनी गौर तलब है, कितना इस पर गौर करने की ज़रूरत है। तो फिर यीशु ने अपने शागिर्दों से कहा कि दौलतमंद का आसमान की बादशाही में दाखिल होना मुश्किल है। यही कह देते तो उनकी ज़बान ने मुबारक से लिखा हुआ हमारी नसीहत के लिए काफ़ी था। वो ये कह देते कि दौलतमंद का आसमान की बादशाही में दाखिल होना मुश्किल है, लेकिन इस बात की अहमियत को उजागर करते हुए उन्होंने ये कहा कि ऊंट का सुई के नाके में से, एक महावरतन इस्तेमाल हुआ कि उसमें से ऊंट का सुई के नाके में से गुजरना आसान है बनिस्बत इसके کہ جو شخص خدا سے بڑھ کر دولت کو پیار کرتا ہے وہ خدا کی بادشاہی میں داخل ہو. ہمارے بہت سارے گناہ دولت کے ساتھ منسلک ہیں. حرام کی کمائی کے ساتھ ہو سکتے ہیں, رشوت کے ساتھ ہو سکتے ہیں, بد دیانتی کے ساتھ ہو سکتے ہیں, کسی سے پیسے لے کے اس کے پیسے واپس نہ کرنا, قرض نہ چکانا, ٹھیک ہے. عیاشی کے ساتھ بھی یہ منسلک ہے. آگے ہم بتاؤں گا کس طرح عیاش بھی خدا کی بادشاہی کے وارث نہیں ہوں گے. جیب میں پیسہ نہیں ہے, لوگوں سے پیسے مانگوں کے تو برتھ ڈیز کر لیے, شادیاں رچا لیں اور بہت بہت کچھ کر لیا اور ساری عمر روتے رہے. خود نمائی. میں نہیں سمجھتا کہ کوئی شخص بھی خدا پرست کہلا سکتا ہے جس نے ابھی دولت کے پیار سے چھٹکارا حاصل نہیں کیا. دلچسپ بات ہے کہ ابتدائی کلیسیا کے لوگ جب اپنی جائیدادیں بیچتے تھے اور بھاری ہدیہ جات خدا کے کام کے لیے لاتے تھے تو وہ لا کر رسولوں کے پاؤں میں رکھتے تھے. جس کا روحانی مطلب یہ ہے یا جس سے روحانی مطلب یہ نکالا جاتا ہے کہ دولت کو ہم تاج بنا کر سر پر نہ پہن لیں, دولت ایک نوکرانی کی مانند ہو, ایک نوکر کی مانند ہو, وہ ہمارے پاؤں میں ہو, ہم اس سے مغلوب نہ ہوں, اس کا درست استعمال کریں. کبھی بھی ناجائز آمدنی اپنے گھر میں مت آنے دو, اپنے بچوں کو کبھی حرام کی کمائی مت کھلاؤ. یہ برباد کر دے گی آپ کی نسل کو, برباد کر دے گی, برباد کر دے گی. حلال کی کمائی, تھوڑے میں گزارا کیا جائے, اپنی ضروریات کو کم کیا جائے, دوسروں کے ساتھ مقابلہ نہ کیا جائے. یہ جو حرص ہوتی ہے چیزوں کی دوسروں کو دیکھ کر. اور ایک اور بڑی آج ایک میں تو خود سمجھتا ہوں کہ ہم اندھے ہیں اس معاملے میں, یہ بڑا ایک فریب ہے ہمیں, اور وہ ہے مٹیریلزم. میں افسوس کے ساتھ کہتا ہوں ہمارے گھروں میں اتنی چیزیں ہیں, اتنی چیزیں ہیں جو ہونی نہیں چاہیے. میں کبھی سوچتا ہوں کہ خدا اگر آج ہمیں بٹھا کر ہماری عدالت کرے تو اس بڑی عدالت سے پہلے ہی ہم اسی روح زمین پہ ہی چھاتی پیٹیں گے. چیزوں کا پیار, ضرورت سے زیادہ کپڑے, چیزیں, دولت جمع کر کے رکھتے جانا. لکھا نا, تم خدا اور دولت دونوں کی خدمت نہیں کر سکتے. اور سنجیدگی سے مجھے اور آپ کو اپنے گریبان میں جھانک کر دیکھنے کی ضرورت ہے, ہمارے اندر چیزوں کا اور دولت کا پیار کہاں تک کہاں تک ہے. یہ ایک بہت بڑی خودغرضی ہے. دو طرح کے بچے کی جبلت کا میں ذکر کرنے لگا ہوں. دو طرح کے بچوں کو آپ نے اپنی روزمرہ کی زندگی میں دیکھا ہوگا. کبھی کبھی چھوٹے چھوٹے بچوں کو ان کا کوئی کھلونا ہو, وہ کچھ چیز کھا رہے ہوں اور ان کو کہا جائے کہ اپنے دوست کو بھی دے, اپنی بہن کو بھی دے, یہ مہمان آیا ہے اس کو بھی دے. بہت کم بچے ہیں, بہت کم بچے ہیں جو آپ کے کہنے سے فوراً دے دیں گے. اکثریت ایسی ہوگی کہ وہ سمجھتے ہیں کہ یہ میری چیز ہے میں کیوں دوں, تو وہ روئیں گے اگر آپ اس سے چھین کر دیں گے. تو یہ فطرت ہے, ہم بھی تو وہیں سے گزرے نا, کبھی ہم بھی بچے تھے, وہ سرشت ہمارے ساتھ ساتھ پلتی جا رہی ہے. Unwilling to give. کیوں, ہمیں کچھ ہوتا ہے اندر جب دینا پڑتا ہے. دینا, giving is an act of or expression of loving. دینا محبت کا ایک اظہار ہے. اور کبھی بھی غلط بری نیت سے کسی کو کچھ نہیں دینا چاہیے, اس کا کوئی اجر نہیں ہے, اپنی محبت کے اظہار کے طور پر. تو خدا یسوع مسیح نے کہا دولت مند کا آسمان کی بادشاہی میں داخل ہونا مشکل ہے.
مشکل ہے.
یہ نہیں لکھا کہ ناممکن ہے,
مشکل ہے.
کئی سال پہلے اس ونگ میں پاسٹر ہاؤس ہوا کرتا تھا, تو مجھے کسی آدمی نے, کسی خادم نے فون کیا کہ ہمارے ایک مشنری ہیں میاں بیوی, تو وہ انڈیا آ رہے ہیں, تو ہم نے آپ کا اس کو ایڈریس دیا ہے, وہ آپ کے پاس آئیں گے, ان کو آپ نے رکھنا ہے. تو میں نے ان کو کہا کہ ٹھیک ہے, وہ آئیں, ضرور آئیں. یہاں گھر ہوتا تھا تو ایک میاں بیوی آ گئے, اتنا سا ان کے پاس بکس تھا, امریکن تھے میاں بیوی, چھوٹا سا ٹیچی کیس جیسا تھا, اس میں کوئی ایک ایک جوڑا کپڑوں کا اور ایک مچھردانی اور ایک دری. وہ ہمارے گھر آ گئے, تو پہلے تو ہم دیکھ کے حیران ہوئے کہ یہ امریکن ہے, تو یہ اتنا سا سوٹ کیس سا لے کے آ گئے ہیں, اور مچھردانی رات کو کھول لی, ہم نے کہاں سونا ہے. تو ہم نے ان کو پوچھا, ہماری پہلی دفعہ ملاقات ہوئی تھی. وہ جو آدمی تھے وہ امریکہ میں ناسا میں, وہ کسی بہت بڑے عہدے پہ تھے. وہ آدمی, اس کے ساتھ خدا نے کلام کیا, خدمت کے لیے بلایا, تو بڑا امیر آدمی تھا. تو اس نے کیا کیا کہ اس نے اپنا سارا روپیہ پیسہ جو بھی اس کے جمع پونجی تھی اس نے مشنری کام کے لیے دے دی, انڈیا کا ٹکٹ لے کر اور دو دو جوڑے کپڑے لے کر. تو وہ میاں بیوی ہمارے پاس ادھر آ گئے. ہمارے پاس ایک ہی کمرہ ہوتا تھا, تو ہم نے اپنا بیڈ روم خالی کر کے ان کو دے دیا, آپ ادھر لیٹ جائیں, تو ہم کسی جگہ آپ کو گدا یا دری نیچے ڈال کے تو لیٹ گئے. تو وہ عورت جو تھی وہ لٹرلی رو پڑی. اس نے کہا کہ ہم نے تو ایک خاکساری کی زندگی جو ہے وہ شروع کی ہے, اور آپ نے ہمیں بادشاہوں کی طرح اپنا بیڈ روم دے دیا ہے, تو آپ نے ہمیں وہاں سلایا ہے. تو ہم نے اسی تناظر میں ان کی گواہی سنی. پھر ہم نے کہا کہ آپ کے بچے کہاں ہیں, آپ دونوں کب سے آپ کی شادی ہوئی, بچوں کو آپ کہاں چھوڑ آئے ہیں. کہنے لگے ہمارے بچے نہیں ہیں. ہم نے کہا اچھا چلے, ہم نے کہا شاید خدا نے ان کو اولاد نہیں دی ہوئی. انہوں نے کہا کہ ہم نے بچے اس لیے نہیں پیدا کیے کہ ہم بچوں کے جھنجھٹ میں پڑھ کر تو ہم اپنی خدمت میں رکاوٹ نہیں پڑنے دینا چاہتے تھے. ہم چاہتے تھے کہ ہم آزاد رہ کر تو خدا ان کی خدمت کریں. تو ہم بڑے حیران ہوئے کہ کتنے ایسے لوگ ہیں, کتنے ایسے لوگ ہیں جنہوں نے اس جہان میں, جس میں خاص طور پر رومن کیتھولک چرچ کی اگر آپ ہسٹری پڑھیں, ہائیلی ایجوکیٹڈ, ہائیلی رچ, بڑے بڑے امیر خاندانوں کے چشم و چراغ جو تھے, انہوں نے اپنی ساری جائیدادیں خدا کے کام پر لگا کے تو وہ فادر بن گئے, سادھو بن گئے, مناد بن گئے. اور اس لیے میں کہہ رہا ہوں کہ یہ نہیں لکھا کہ دولت مند کا خدا کی بادشاہی میں داخل ہونا ناممکن ہے, لکھا ہے مشکل ہے. تو ایسے بھی خدا کے بندے بندیاں ہیں جو ثابت کرتے ہیں دنیا میں کہ ہمیں خدا سے پیار ہے, ہمیں دولت سے پیار نہیں ہے. اور یہ مجھے اور آپ کو بھی ثابت کرنا ہے. میں ایک دفعہ ایک ٹریننگ کر رہا تھا سنگاپور میں, اور میں حیران ہوا ایک بڑے بزنس مین کے بارے میں سن کر کہ وہ اپنی آمدنی کا 90% دہائی کے طور پر دیتے ہیں. میں نے کہا ہمارے چرچز میں تو بتیرے لوگ ہیں, وہ ہے بھی ٹھگ ہیں چرچ میں, وہ تو پوری دہائی کی نہیں دیتے ہیں. یہ کیسا آدمی ہے جو اتنی بڑی ملٹی نیشنل کمپنی کا مالک ہے, 90% خدا کے کام کے لیے جاتا ہے, 10% اپنی ضروریات کے. میں نے پہلی دفعہ سنا کہ ایسے بھی لوگ دنیا کے اندر ہیں جو ثابت کر سکتے ہیں کہ ہم دنیا کے نہیں, ہم دنیا میں سے چن لیے گئے ہیں, ہم خداوند کے لوگ ہیں, ہم اس کی تعلیمات پر ہم ایمان رکھنے والے لوگ ہیں. اور میں یہ سمجھتا ہوں کہ آج جس دور میں ہم جی رہے ہیں یہ ماضی کے دور سے بھی دولت کے حوالے سے یہ خطرناک دور ہے, جس میں کلیسیائیں, جس میں ایماندار اور جس میں خادم پیسے سے مغلوب ہو کے सच नहीं बोलेंगे, पैसे की खातर खुदा का काम बर्बाद कर देंगे, पेट की खातर चर्च में फूड डलवा देंगे। तो बहुत मोहतात होने की ज़रूरत है, क्योंकि हम बुलाए गए हैं आसमान की बादशाही में दाखिल होने के लिए, और हर वो चीज़ जो हमें दाखिल होने से रोकती है, पीछे खींचती है या हमें ना अहल करार दिलवाती है, उससे हमें बचने की ज़रूरत है। दौलत का प्यार क्यों? आज जिस दुनिया में जी रहे हैं, इसकी जो अय्याशी है, इसकी जो रंग रलियाँ हैं, ये पैसे के बगैर वो हम पूरी नहीं कर सकते, उसमें शरीक नहीं हो सकते। हर जगह पैसा चाहिए, हर जगह पैसा चाहिए। तो इसलिए बहनों भाइयों, खुदा का कलाम हमें याद दिलाता है कि हमें दौलत के फरेब से बचना है। कभी भी हमारा फोकस खुदा से हटकर रुपए पैसे और चीज़ों की तरफ ना चला जाए। हम अपने सारे दिल, अपनी सारी जान, अपनी सारी अकल और अपनी सारी ताकत से खुदा से प्यार करें। पैसा आपके पीछे चल कर आएगा, खुदा हमें मुताज नहीं रहने देगा। वो अपने जलाल की दौलत के मुआफ़क मसीह यसु में हमारी हर एक एहतियाज रफा करेगा, ज़रूरियात पूरी करेगा। अय्याशी कराने का खुदा ने वादा नहीं किया है, ऐश परस्ती का उसने वादा नहीं किया है। सो दौलत के फरेब से बचना है। ये दौलत का फरेब ही है जो उस बीज की मानद है जो कहाँ पर गिरा था, झाड़ियों में गिरा था, आसमान की बादशाही। ठीक है, ऐसा बीज जो झाड़ियों में गिरा और झाड़ियों ने वो उगा जरूर, लेकिन झाड़ियों ने उसको क्या कर दिया, दबा दिया, बढ़ने नहीं दिया। कितने मसीही हैं जो चर्चस में 20-20, 30-30, 40-40 साल से इबादत के लिए आ रहे होंगे, ना को खुदा की खिदमत, ना को करदार में पुख्तगी, ना बातनी इंसानियत में उसको जोर आवर, ना को अच्छी जलाली गवाही। इसलिए कि झाड़ियाँ बढ़कर जिसमें दुनिया की चीज़ों की फिक्र और दौलत का फरेब, ये शामिल है जो उस बीज को बढ़ने नहीं देता है। कई तरह के हैरान कुन काम, हैरान कुन फैसले इंसान करता है, और अपने आप को, और अगर शादीशुदा है तो बीवी बच्चों को भी तरह तरह के गमों से छलनी कर देता है, सिर्फ पैसे के लिए। पैसा आएगा फिर सब कुछ ठीक हो जाएगा, और फिर घर में ढेरों खुशियां आ जाएंगी, ये नहीं मालूम कि आंसू आएंगे, फिक्र आएगी। और इस तरह से हम फरेब में आकर तो हम पछताएंगे कि मैंने ऐसा कदम क्यों उठाया, मैंने ये फैसला क्यों किया, और इस गलती से बहुत सारी मुश्किलात का हमें सामना करना पड़ेगा। करिन्थस की कलीसिया को ख़त लिखते हुए 6 बाब की 9वीं और 10वीं आयात में 11 बातों का पौलुस जिक्र कर रहा है, और उस आईने में हमें भी अपने आप को जानने की ज़रूरत। में वक्त बचाने के हवाला नहीं पढ़ूंगा, चीज़ें मैंने लिखी हुई हैं यहाँ पे, 11-12 चीज़ें वहाँ लिखा है। फरेब ना खाओ, बदकार खुदा की बादशाही के वारिस नहीं होंगे, ना हरामकार होंगे और ना बुत परस्त होंगे, ना जिनेकार होंगे, ना अय्याश होंगे, ना लौंडेबाज होंगे, ना चोर होंगे, ना लालची होंगे, ना शराबी होंगे, ना गालियां बकने वाले होंगे, और ना जालम होंगे। अब ये जो 11 गुनाह लिखे हुए जिनके बारे में लिखा, ये नहीं दाखिल हो सकते खुदा की बात से, और मैं नहीं कह रहा बाइबल में लिखा। उसमें मुमकिन है कि हम हरामकार ना हों, मुमकिन है कि हम रोमियों और करंथियों और यनानियों की तरह हम किसी बुत की पूजा ना कर रहे हों। शैतान भी जानता है कि कौन सा गुनाह इससे करवाया जाए, ये पहचान लेगा और ये पीछे हट जाएगा, ये गुनाह नहीं करेगा, कि इसको पता है कि मैं आसमान की बादशाही का वारिस नहीं रहूँगा, तो वो फ़र्क गुनाह लेकर फन आजमाइश लेकर आएगा। मसलन अय्याशी जो है, मुमकिन है شیطان کو معلوم ہے ممکن ہے کہ یہ عیاشی کو گناہ سمجھے ہی نہ, اور عیاشی پیسے کے بغیر کیسے ہوئے گی؟ عیاش خدا کی بادشاہی میں چور نہیں ہوں گے, کسی طرح کی بھی چوری, کسی طرح کی بھی چوری, خدا کی بادشاہی. پھر شیطان کو پتہ ہے کہ آج کا مسیحی لالچ کو تھوڑی یہ گناہ سمجھتا ہے, یہ تو سمجھتا ہے میں کون سی خون ریزی کی ہے, میں نے کون سی کسی کو چیز چرا لی ہے, میں نے کون سی حرام کاری کی ہے, میں کون سا کچھ جھگڑتا ہوں. لالچ, دوسروں کی چیزوں کا لالچ, دوسروں کی حیثیت کا لالچ, اور کسی دوسرے کے جسم کا لالچ. سو فریب نہ کھاؤ, بدکار, حرام کار, بت پرست, زناکار, عیاش, لونڈے باز, نہ چور, نہ لالچی, نہ شرابی, نہ گالیاں بکنے والے. اور پھر اکثر تو لوگ ظلم کو گناہ سمجھتے ہی نہیں ہیں نا. ظالم خدا کی بادشاہی کے وارث نہیں ہوں گے. اور یہ ظلم خدا کے گھر میں ہو رہا ہو, خدا پرستوں کے گھر میں ہو رہا ہو, تو بہت ہی شرم کی بات ہے, خدا کی توہین. ایک دفعہ سسٹر ایلس نے مجھے بتایا, کہنے لگی میں پنجاب میں کسی جگہ عبادت کروا رہی تھی, مجھے کسی نے اپنے گھر میں شام کو کھانے پہ بلایا. تو میں نے ان کو کہا بھائی جی میں شام کو کھانا نہیں کھاتی, بہت شکریہ آپ نے مجھے دعوت دی. کہنے لگے نہیں ہماری بڑی خواہش ہے, بھلے آپ تھوڑا سا کھائیں آپ ضرور آئیں. اس نے کہا, میں نے ان کو پھر کہا کہ میں دوپہر کو کھاتا ہوں, تھوڑا سا کھا, میں شام کو کھانا نہیں کھاتی. مجبور کرنے سے کہنے لگی میں چلی گئی. کہنے لگی پہلے تو گئے تو جو سالن بنایا ہوا تھا تو اس کے اوپر پورا روغن جو تھا وہ تہہ رہا تھا, گھی اس میں بہت زیادہ تھا. تو وہ آدمی جو تھے چرچ کے ایلڈر تھے جس کے گھر بلا لیے. تو کہنے لگے کہ اچھا بھی آپ سارا یہ کھانا وانا آپ لا کے رکھ رہے ہیں, بہن جی کدھر ہے, یعنی آپ کی بیوی کدھر ہے؟ کہنے لگے اس کی طبیعت خراب ہے, وہ ٹھیک نہیں ہے, تو اس لیے میں ہی آپ کو کھانا کھلاؤں گا. سسٹر ایلس نے کہا کسی چرچ کے ممبر نے آ کے میرے کان میں کہا کہ یہ ایلڈر اتنا ظالم ہے, اس نے اپنی بیوی کو اتنا مارا کہ اس کی ٹانگ میں فریکچر ہو گیا, ٹانگ ٹوٹ گئی ہے, تو بستر پہ پڑی ہوئی ہے. کیسے کیسے ڈرامے ہیں جو چرچز کے اندر ہوتے ہیں. میں کہتا ہوں کہ خدا کا سامنا ایسے انسان کیسے کرے. سسٹر ایلس نے کہا میرا دل نہ کرے میں کسی چیز کو ہاتھ لگاؤں. چرچ میں کیا ہے, گھر میں کیا ہے, کیونکہ ابلیس کو پتا ہے کہ یہ ظلم کو کوئی گناہ نہیں سمجھتے. ظالم خدا کی بادشاہی کا وارث نہ ہو. اور پھر آگے چل کر ہم دیکھتے ہیں کہ جو جسم کے کام بتائے گئے تھے گلتیوں اس کے چھٹے باب کی 19ویں آیت سے شروع کر کے غالباً کو 19 قسم کے گناہ بتائے گئے ہیں جن کے اندر ہوں وہ خدا کے بادشاہی میں نہیں جائیں گے. اور وہ کیا ہے؟ وہاں لکھا ہے حرام کار, ناپاک, شہوت پرستی کرنے والے, جادوگر, جادوگروں کے پاس جانے والے, عداوتیں رکھنے والے, جھگڑا کرنے والے, حسد رکھنے والے, غصہ کرنے والے, تفرقے جدائیاں پیدا کرنے والے, جھوٹی تعلیمات جنہیں بدعتیں کہتے ہیں, بدعتی گروہوں میں شامل ہو کر خدا کی بادشاہی میں داخل ہونے کی امید رکھنے والے, اور پھر نشہ باز, پھر بغض رکھنے والے, پھر ناچ رنگ, ڈانس, پارٹیاں, فلمیں. لکھا ہے آر آر این کی مانند, جو ماڈرن طریقے ہیں آج دنیا کے, ان کو پسند کرنے والے وہ خدا کی بادشاہی میں داخل نہیں ہوئے. ابھی جو حوالہ میں نے آپ کے سامنے پڑھا تھا وہاں پر بھی سادہ الفاظ میں تنبیہ اور یاد دہانی ہے. جو مجھ سے آئے خداوند کہتے ہیں ان میں سے ہر ایک آسمان کی بادشاہی میں داخل نہیں ہوگا. وہی ہوگا جو میرے آسمانی باپ کی مرضی پر چلتا ہے. خدا کی مرضی پر چلنا, خدا کی مرضی کے مطابق زندگی بسر کرنا, سب کچھ تو اسی میں ہے. مسیح کی کامیاب خدمت کا تو انحصار بھی اسی بات پر تھا کہ بیٹا دنیا میں اس لیے نہیں آیا کہ اپنی مرضی پوری کرے, بلکہ اس لیے آیا کہ اپنے بھیجنے والے کی مرضی پوری کرے. تو اس کا مطلب یہ ہوا کہ اگر خدا کی بادشاہی میں داخل ہونے کا انحصار اس بات پر ہے کہ ہم خدا کی مرضی پر چلیں, تو کتنا ضروری ہے کہ اپنی روزمرہ کی زندگی میں ہم اس بات کو جانچتے ہوئے زندگی بسر کریں. کیا میں کوئی سفر خدا کی مرضی سے کر رہا ہوں؟ میں نے جو راستہ اختیار کیا ہے کیا یہ خدا کی مرضی کے موافق ہوگا؟ کیا میرا جو پیشہ میں اختیار کرنا چاہتا ہوں کیا خدا کی مرضی اس میں ہوگی؟ میں فلاں شہر یا فلاں ملک میں جانا چاہتا ہوں, کیا یہ خدا کی مرضی ہے؟ میں فلاں شخص کو اپنا جیون ساتھی بنانا چاہتا ہوں, کس حد تک یہ خدا کی مرضی ہو سکتی ہے؟ چھوٹی بات ہے, معنی بہت گہرے ہیں. خدا کی مرضی کے مطابق چلنا. اور میں آج آپ کو یاد دلاؤں کہ جب بھی کسی کی موت ہوتی ہے لوگ اچھی سے اچھی آیات ڈھونڈ کر ان کی قبر پہ لکھواتے ہیں. کئی تو پہلے بتا جاتے ہیں کہ میں مر جاؤں تو یہ لکھوانا, اور کئی پھر کو اچھی سی آیت چن کے تو ان کی قبر پہ لکھوا دیتے ہیں. میں کہتا ہوں کہ کسی مرنے والے شخص کی قبر پر اگر یہ لکھ دیا جائے کہ یہ وہ شخص ہے جو خداوند کی مرضی کے تابع رہ کے سو گیا, بہت بڑی بات ہے. اس دنیا میں اپنی پوشاک کی حفاظت کرنا, دنیا داری کے چھینٹے اپنے اوپر نہ پڑنے دینا, اپنا دامن بچا کر رکھنا, کسی بات میں خدا کی مرضی سے باہر نہ چلے جانا, اس کی مرضی کے سانچے میں ڈھلنا, اور یہ تہیہ کر کے زندگی بسر کرنا, آسمان اور زمین ٹل جائیں, کتنا بھی مجھے نقصان کیوں نہ ہو جائے, سارا جہان میرا دشمن کیوں نہ ہو جائے, میں کوئی کام خدا کی مرضی کے خلاف نہیں کروں گی, نہیں کروں گا. اور جب ہم مریں اور ہماری قبروں پہ یہ ایک ہی جملہ لکھا ہو, فلاں شخص آج خداوند کی مرضی کے تابع رہ کے سو گیا یا خداوند کے آرام میں داخل ہو گیا, تو یہ کتنی بڑی بات ہے. اور یہ ہم کہاں سے سیکھتے ہیں؟ خداوند یسوع مسیح کی زندگی کے نمونے سے. انہوں نے کہا بیٹا اپنے آپ سے کچھ نہیں کر سکتا, بیٹا اپنے آپ سے کچھ نہیں کرتا, بیٹا اس لیے نہیں آیا اپنی مرضی پوری کرے, اس لیے آیا ہے کہ اپنے بھیجنے والے کی مرضی پوری کرے. اگر آپ چاہتے ہیں, میں چاہتا ہوں کہ ہم پاکستان میں چراغوں کی مانند دکھائی دیں, ہر مسیحی جہاں پر بھی ہے اگر وہ خداوند کی مرضی کے مطابق اپنا جیون ڈھالتا جاتا ہے, کلام کے مطابق جینے کی صحیح کرتا ہے, کوشش کرتا ہے, جانفشانی کرتا ہے, اور وہ چل کر دکھاتا ہے خدا کی مرضی کے مطابق زندگی بسر کر کے دکھاتا ہے, اس ملک میں رہ کر اس معاشرے میں رہ کر وہ چراغوں کی مانند دکھائی دے سکتا ہے. نہ صرف وہ چراغوں کی مانند دکھائی دے سکتا ہے, وہ پہاڑ پر بسے ہوئے شہر کی مانند دور سے منفرد شخص کے طور پر, منفرد خاندان کے طور پر نظر آئے گا. کہ اس دنیا میں دیکھیے آج ایسے لوگ بھی ہیں جن کے اندر سے روشنی نکلتی ہے. یہ وہ لوگ ہیں جو کبھی اندھیرے میں بیٹھے ہوئے تھے, لیکن ان کے اوپر عالم بالا کا آفتاب طلوع ہوا, جس نے ان کو منور کیا, جس نے کہا دنیا کا نور میں ہوں, اگر کوئی میری پیروی کرے گا اندھیرے میں نہ چلے گا بلکہ زندگی کا نور پائے گا. تو لہٰذا جب ہمارا بلائے جانے کا، مسیحی ایمان کو قبول کرنے کا، مسیح کا اس دنیا میں آ کر دکھ سہنے کا مقصد یہ ہے کہ بہتوں کو جلال میں داخل کرے، بہتوں کو آسمان کی بادشاہی میں داخل کرے، جو توبہ کرنے سے انسان داخل ہو سکتا ہے۔ تو اگر ہم اسی میں داخل نہ ہو سکے تو ہمارا سب کچھ جو ایک مذہبی شخص دنیا میں رہ کر کرتا ہے، بھلے وہ فقیہوں اور فریسیوں ہی کی طرح کرے، وہ کس کام کا آئے گا ہوگا۔ اس لیے تو یہاں پر لکھا ہے کہ اس وقت میں ان سے کہہ دوں گا کہ میری تم سے کبھی بھی واقفیت نہ تھی، آئے بدکارو۔ مسیح کے الفاظ میں وہ بدکار ہیں، لیکن وہ کس چیز کے امیدوار ہیں؟ کہ ہم بھی خدا کی بادشاہی میں داخل ہوں گے، ہم بھی مسیح کے آسمان پر سے ظاہر ہونے کے منتظر اور مشتاق ہیں۔ لیکن تفریق ہوگی، اور آسمان کی بادشاہی کی اتنی تماثیل، اتنی تعلیم خداوند نے دی ہے جس پر ہمیں غور کرنے کی ضرورت ہے۔ جیسے لکھے، آسمان کی بادشاہی اس کھیت میں چھپے ہوئے خزانے کی مانند ہے، جسے کسی آدمی نے پا کر چھپا دیا اور خوشی کے مارے جا کر جو کچھ اس کا تھا بیچ ڈالا اور اس کھیت کو مول لے لیا۔ آسمان کی بادشاہی اس کھیت میں چھپے ہوئے خزانے کی مانند ہے۔ آج مسیحی زندگی اور خدمت کا معیار بہت گر گیا ہے، دنیا نے اس کو آسان راستہ تلاش کر لیا ہے، جو فائدہ ہو، یہ فائدے کی زندگی تھوڑی ہے، یہ تو بیچ کر، اپنی چیزیں بیچ کر، اپنا مستقبل خدا کے سپرد کر کے اس خزانے کو حاصل کر لینا۔ آسمان کی بادشاہی اس کھیت میں چھپے خزانے کی مانند ہے، جس کو کسی نے پتا چل گیا کہ یہ بڑی قیمتی چیز ہے، خزانہ ہے، اس نے جو کچھ اس کا تھا سب اس نے بیچ ڈالا۔ میں تو مشورہ دوں گا تمام مسیحوں کو، اور خاص طور پر جو لوگ خدمت کرنے کے شوقین ہیں اور بلاحٹ رکھتے ہیں، کبھی کبھی اپنے آپ سے ایک سوال کر لیا جائے، میں نے آج تک خداوند کے لیے کیا چھوڑا ہے؟ میں نے کسی دنیا میں خدا کے بندے کو پھلدار خدمت کرتے ہوئے نہیں دیکھا جس نے کبھی کچھ چھوڑا ہی نہیں۔ کچھ بھی، جب سب کچھ ٹھیک ہو جائے، کوئی کسی طرح سے کوئی مفاد، کوئی کسی طرح سے نقصان نہ ہو، پھر ٹھیک ہے۔ نو نو نو، یہ مسیحی زندگی خدمت ہو رہی ہے؟ یہ نہیں ہے۔ شاگردیت کا تقاضا اور کس لاگت ہی ہے، کچھ نہ کچھ چھوڑنا پڑتا ہے۔ اور بہت سارے دنیا میں لوگ ہیں جن کو نوکری اور پیسہ اور بھاری تنخواہ خدا کی خدمت نہیں کرنے دی۔ کیوں؟ بڑی قیمت ہے نا، چھوٹی ہوتی تو چکا لیتے۔ لیکن آفرین ہے ایسے بزرگوں اور تاریخ میں ایسے مسیحوں کے جنہوں نے مثال قائم کر دیا، یہ گواہوں کا بڑا بادل ہے جو ہمیں گھیرے ہوئے ہے، جنہوں نے ثابت کر دیا ہے کہ ہر خدا کا بندہ پیسے سے مغلوب نہیں ہو سکتا۔ ایسے بھی جیدار، دلیر، مخلص، خالص خدا کے بندے بندیاں ہیں جو ہر چیز خدا کے مذبح پر سوختنی، قربانی کے طور پر جلنے کے لیے، رکھنے کے لیے تیار ہو جاتے ہیں۔ تو پھر لکھا ہے، آسمان کی بادشاہی اس سوداگر کی مانند ہے جو عمدہ موتیوں کی تلاش میں تھا، جب اسے ایک بیش قیمت موتی ملا تو اس نے جا کر جو کچھ اس کا تھا سب بیچ دیا اور اسے مول لے لیا۔ ہمیں سوال کرنے کی، میں نے کیا بیچا ہے، میں نے کیا قیمت چکائی ہے کہ صرف ہمارا گزارا یسوع مسیح کے خون اور اس کی صلیب پر سہے ہوئے دکھوں پر ہے، جو مول اس نے چکایا ہے، جو قیمت اس نے چکائی ہے۔ ہمارا قیمت چکانا تو اس کا متبادل نہیں ہے، ایسا کہنے سے کرنے سے ہم مسیح کے صلیب کے دکھوں کا اور قیمت کا متبادل تو نہیں پیش کر رہے، لیکن یہ اس کی تعلیم ہے، جو کوئی اپنا سب کچھ ترک نہ کرے وہ میرا شاگرد کہلانے کے لائق نہیں ہے۔ تو آسمان کی بادشاہ جس میں داخل خداوند ہمیں کرنا چاہتا ہے، اس میں داخل ہونے کے لیے، اس میں داخل ہونے کے لیے کبھی کبھی اس بڑے خزانے کو حاصل کرنے کے لیے اپنی پیاری چیزوں سے دستبردار ہونے کی ضرورت ہے۔ کبھی کبھی اپنے دل کے اندر کے اضحاق کے اوپر چھری چلانے کے لیے تیاری کی ضرورت ہے۔ جو انسان اپنی زندگی میں جہاں بھی خدا اس سے اضحاق کا تقاضا کرتا ہے تو وہ نہیں دیتا، دریغ کر جاتا ہے، وہ ابراہیم جیسا ایماندار بن ہی نہیں سکتا ہے، وہ برکت کا حامل ہو ہی نہیں سکتا ہے۔ ابراہیم سے کہا گیا، چونکہ تو نے اپنے بیٹے سے دریغ نہ کیا اس لیے میں نے بھی قسم کھائی ہے، میں تجھے برکت پر برکت دوں گا۔ اگر ہمیں اچھے گھروں کا ہم نے دریغ کرنا ہے، ہم نے اور چیزوں کو دیکھ کے تو ہم نے غمگین ہو کے چلے جانے کہ نہیں یہ میرے بس کی بات نہیں ہے، تو پھر ہم دعوے بھی تو نہ کریں، چھوڑ دیں، چپ کر کے چلتے رہیں خدا ان کے پیچھے جہاں تک ہم چل سکتے ہیں۔ خدا کی بادشاہی میں داخل ہونے کے لیے جو خدا کے ٹھہرائے ہوئے پیرامیٹرز ہیں، انہوں نے جو حدود متعین کر دی ہیں اور جو شرائط انہوں نے ٹھہرا دی ہیں، ان کو پورا کرنا تو ہم انسانوں کا فرض ہے۔ اور پھر یہاں دہانی کے لیے آسمان کی بات سے اس بڑے جال کی مانند ہے، اور جال کلیسیا کی ایک تصویر ہے۔ آسمان کی بات سے ایک بڑے جال کی مانند ہے، جو بڑی کلیسیا کی ایک تصویر ہے، جو دریا میں ڈالا گیا اور اس نے ہر قسم کی مچھلیاں سمیٹ لیں، اور جب بھر گیا تو اسے کنارے پر کھینچ لائے اور بیٹھ کر اچھی اچھی برتنوں میں جمع کر لیں، اور جو خراب تھی پھینک دی۔ لکھا ہے دنیا کے آخر میں ایسا ہی ہوگا، چرچ کی بھی چھانٹی ہوگی۔ ایک بڑا جال ہے، ہم سارے مچھلیوں کی مانند اس جال میں ہیں، کوئی کسی کو چرچ آنے سے نہیں روک سکتا، یہ خدا کا گھر ہے، غیر قومیں بھی آ سکتی ہیں۔ چانٹی اوپر ہوگی دنیا کے آخر میں، خدا شریروں اور راست بازوں کو کیا کرے گا؟ جدا کرے گا۔ کتنی تماثیل خدا کی بادشاہت کے بارے میں بتا کر خدا یسوع مسیح نے خدا کی بادشاہت کو سمجھانے کی کوشش کی ہے، کوئی غلط فہمی میں نہ رہے، کوئی اس بات کو سمجھے کہ توبہ ایک وقت کا اٹھایا ہوا قدم نہیں ہے۔ شروع شروع میں نجات کے وقت ہم بنیادی طور پر اپنے سارے گناہوں سے توبہ کرتے ہیں، اور اس توبہ کو قبول کر کے ہمیں خدا کی طرف سے معافی یا بخشش مل جاتی ہے۔ اس کے بعد ہم خدا کی راہ اختیار کر کے اس پر چلنا شروع کر دیتے ہیں۔ جب ہم اس پر چلنا شروع کر دیتے ہیں، کبھی ہم لالچ میں گرفتار ہو جائیں گے، کبھی ہم چوری کر بیٹھیں گے، کبھی ہم شہوانی جذبات کی گرفت میں آ جائیں گے، کبھی ہم خدا سے بڑھ کر کسی انسان یا چیز کو پوچھتے رہیں گے، ہم بت پرستی کے مرتکب ہو جائیں گے۔ اور میں تو یہاں تک ایمانداروں کو جانتا ہوں جو چرچ کے لوگ کسی کو جادوگروں سے متعارف کرواتے ہیں تعویذ لینے کے لیے، میں نے کئی پکڑے ہیں ایسے لوگ جو چرچ کے لوگوں کو لے کے جاتے ہیں، ہم آپ کو فلاں جگہ لے کے جاتے ہیں، ان کی دعا میں کچھ نہیں ہے، وہ آپ کو بتا دیں گے۔ انہوں نے کہاں جانا ہے خدا کی بادشاہ میں؟ صاف لکھا ہے جادوگر خدا کی بادشاہ کے وارث نہیں ہوں گے۔ پھر جن کو اپنی زبان پہ کنٹرول نہیں ہے، گالی گلوچ، کلام میں لکھا ہے گالی بکنے والے خدا کی بادشاہی کے وارث نہیں ہوں گے۔ تو یہ وہ گناہ ہیں جو توبہ کرنے کے بعد، نئے سرے سے پیدا ہونے کے بعد، بپتسمہ لینے کے بعد، جب ہم راست بازی کی سڑک پہ چڑھ جاتے ہیں، خداوند کی پیروی ہم کرنے لگتے ہیں، تو ہم سب سے کوئی نہ کوئی جان بوجھ کر گناہ، ازمائش ابلیس سامنے لے کر آتا ہے، اس میں گر جانا، ٹھیک ہے، یا خطا کرنا، چلتے چلتے بغیر غیر ارادی گناہ کر بیٹھنا، اور اس راستے پہ چلتے 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 ہم نا اہل قرار پاتے ہیں خدا کی بادشاہی میں داخل ہونے کے لیے. اسی لیے کرنتھس کی کلیسیا کو خط لکھتے ہوئے بزرگ پولوس رسول نے کہا تھا، اپنے آپ کو جانچو کہ ایمان پر ہو یا نہیں، یعنی کلام کے مطابق زندگی بسر کر رہے ہو یا نہیں. کلیسیا کے اندر ہر وہ خدا کا بندہ اور بندی کامیاب ہے جو یاد کر کے، دل لگا کر اور احتیاط کر کے خدا کے حکموں پر عمل کرتا ہے. اگر ہم باقی سب کچھ کرتے ہیں، کلام کی دفاع ہم پر لگ جاتی ہے، کلام میں ہم قصوروار ٹھہرتے ہیں، مجرم ٹھہرتے ہیں، تو اچھا کلام سننے کا، اچھی رفاقت میں رہنے کا کیا فائدہ؟ وہ تو الٹا نقصان ہے. نقصان کیا ہے؟ نقصان یہ ہے کہ مسیح نے کہا تھا کہ بیٹا اس لیے نہیں آیا کہ دنیا کو مجرم ٹھہرائے، بلکہ اس لیے آیا ہے کہ وہ ان کو نجات دے. ایک ہے جو ان کو مجرم ٹھہرائے گا، اور وہ کیا؟ وہی کلام جو میں نے کیا. آخری دن وہی مجرم ٹھہرائے گا. سنتے ضرور تھے، عمل کوئی نہیں کیا. اسی نقطہ نظر سے یہ کہا گیا، جو مجھ سے آئے خداون کہتے ہیں، ان میں سے ہر ایک آسمان کی بادشاہی میں داخل نہ ہوگا، وہی ہوگا جو میرے آسمانی باپ کی مرضی پر چلتا ہے. آج کا دن ہمارے لیے اس لیے خوش آئند ہے کہ ہم نئے سال میں داخل ہو رہے ہیں. ساری دنیا میں آتش بازی کے ذریعے سے، ڈانس پارٹیز کے ذریعے سے، عبادات کرنے کے ذریعے سے، حمد و ثنا کرنے کے ذریعے سے، دعوتیں کرنے، تحائف کا تبادلہ کرنے کے ذریعے سے لوگ نئے سال میں داخل ہونے کی خوشیاں منا رہے ہیں. یہ سال پھر بھی آ جائے گا، 2020 بھی خدا نے چاہا تمہاری زندگی میں، اس میں بھی ہم داخل ہو جائیں گے. اصل بات کیا ہے؟ خدا کی بادشاہی میں بھی داخل ہوں گے کہ نہیں؟ اگر 2019 میں دو چیزیں ہو سکتی ہیں، یا تو خداوند آ جائے، جس کا ہمیں نہیں معلوم، خدا سے 2025 تک بھی نہ آئے، ہم نہیں کہہ سکتے، لیکن اگر تصور کر لیا جائے، اگر 2019 میں وہ آ جائے، ہم کہاں ہوں گے؟ لکھا میں اس وقت انہیں کہہ دوں گا، اے بدکاروں میرے سامنے سے دور ہو جاؤ، میری کبھی تم سے واقفی. وہ کہیں گے ہم چرچ آتے رہے ہیں، چندہ ہم دیتے رہے، شاعر بانی ہم بانٹتے رہے، اس میں ہم شریک ہوتے رہے، آج آپ کہہ رہے ہیں؟ یہی صورت ہونی. اور دوسرا کام یہ ہو سکتا ہے کہ اگر ان تمام پیاروں کی طرح جو 2018 میں اپنی زندگیوں سے ہاتھ دھو بیٹھے اور خدا میں سو چکے ہیں، اگر 2019 میں ہمارا بھی بلاوا آ گیا، ہم اس دنیا میں زندہ نہ رہے، تو پھر کیا آئے گا؟ کہاں جانا ہے ہمیں؟ تو اس لیے بہنوں بھائیوں، جہاں ہمیں خوشی ہے، جہاں ہم شکر گزار ہیں، اور رات کو ہم نے شکر گزاری کی عبادت یہاں پر کی ہے کہ اس پاک خدا کی مدد سے ہم نئے سال میں داخل ہو گئے ہیں، وہاں اس سے بھی بڑی شکر گزاری یہ ہے کہ ہم خدا کی بادشاہی میں داخل ہیں، اور جب بھی خداوند آ گیا یا ہماری موت کا پروانہ آ گیا، تو ہم خدا کی بادشاہی میں داخل ہوں گے. تو یہ اہم بات ہے. اور توبہ کیے بغیر یہ خام خیالی ہوگی، یہ غلط فہمی ہوگی، یہ ایک فریب ہوگا کہ ہم خدا کے کلام سے ہٹ کر زندگیاں بسر کرتے جا رہے ہوں، اور ساتھ ساتھ ہم اس بات کے بھی امیدوار ہوں کہ ہم بھی آسمان پر اٹھائے جائیں گے اور ہوا میں اڑ کر خداوند کا استقبال کریں گے. اس کے لیے دو ہفتے پہلے بھی خداوند نے ہمارے ساتھ کلام کیا تھا کہ ہم ہر اس بوجھ کو اور گناہ کو جو آسانی سے ہمیں الجھا لیتا ہے اپنے سے دور کر کے اس دوڑ میں صبر سے دوڑیں جو ہمیں درپیش ہے. تو اگر کوئی ایسی باتیں ہماری زندگی میں ہیں اس سے پیشتر کہ ہم شہربانی میں شریک ہوں, جو خدا کا روح ہمارے قائل کرتا ہے کہ یہ بات تیری زندگی میں درست نہیں ہے جس سے تجھے چھوڑنے کی ضرورت ہے, چھٹکارے کی ضرورت ہے, باز آنے کی ضرورت ہے, پیچھے ہٹ جانے کی ضرورت ہے, اپنے رویے اپنے فیصلے پر نظر ثانی, اپنے اٹھائے گئے قدم اور چناؤ پر نظر ثانی کرنے کی ضرورت ہے. اگر چار پیسے یا اگر کوئی انسان ہمیں خدا کی بادشاہی سے بر رکھے گا رکھ سکتا ہے تو کتنا گھاٹے کا سودا ہم کر رہے ہوں گے. ہر بات میں خدا کو اول درجہ دینا, اس کو اپنے دلوں میں مقدم جاننا. چلے ہم کسی ترقی یافتہ ملک میں نہیں جا سکے تو کوئی بات نہیں, جنہوں نے یہ ملک دیکھے ان کو پتہ ہے کہ وہ بہشت نہیں ہے. جنہوں نے یہ سمجھ لیا کہ وہ کوئی کسی ترقی یافتہ ملک چلے جائے وہ بہشت میں چلا جائے گا, وہاں کا دوزخ وہی جانتے ہیں جنہوں نے دیکھا ہوا ہے. کیوں دو دفعہ یہ کہا گیا عالم بالا کی چیزوں کی تلاش میں رہو, دوسری دفعہ کہا گیا عالم بالا کی چیزوں کے خیال میں رہو. تلاش میں رہو, خیال میں رہو جہاں مسیح موجود اور باپ کے دینے ہاتھ بیٹھے. کیوں یہ کہا گیا جہاں تیرا مال ہے وہاں تیرا دل بھی. اگر ہمارا مال آسمان پر ہے تو ہمارا دل دماغ ہماری سوچ ہمارے خواب ہمارے دھیان ہماری پلاننگ ہماری منصوبہ بندی ہمارا جینا خدا کی بادشاہت کے لیے ہوگا, کیونکہ ہمارا تو اس دنیا میں کوئی قائم رہنے والا شہر نہیں ہے. ہم تو اپنے آسمانی گھر سے ملبس ہونے کے خواہاں. تو آج نئے سال میں داخل ہونے کی خوشیوں کے ساتھ ساتھ شکر گزاری کیجئے. اگر آپ خدا ان کے ساتھ وفاداری سے چل رہے ہیں اور آپ کو روح القدس آپ کے دل میں گواہی دیتا ہے کہ تو بھی جب خداوند آئے گا تو بھی اس کی بادشاہی میں داخل ہوگی, تو بھی اس کی بادشاہی میں داخل ہوگا. لیکن اگر ہمیں یا ہم میں سے بہتوں کو خدا کا روح یہ کہتا ہے کہ تو نے سن لی ہیں وہ ساری باتیں جو گناہ رکھنے کی وجہ سے ہم اس خطرے میں ہو سکتے ہیں کہ ہم خدا کی بادشاہی سے باہر رہیں, تو ہمیں ان گناہوں سے چھوٹنے کی ضرورت ہے.